तो अल्लाह की तारीफ के अलावा इंसान खुद अपनी तारीफ करें, खुद अपनी हम्दो सना बयान करना शुरू कर दें, तो ये कोई पसंदीदा बात नहीं। हम तो ऐसे, हमारा खानदान ऐसे, हम हमारे अंदर ये खूबी, हमारे अंदर ये कमाल, हमारे अंदर ये पसंदीदा बात नहीं है। अल्लाह और उसके रसूल के नजदीक नापसंदीदा है। तारीफ के लायक सिर्फ अल्लाह की जात है। इंसान अपनी तारीफ कैसे कर सकता है जबकि उसको हर चीज दी हुई अल्लाह ने है, तो तारीफ तो अल्लाह ही की होनी चाहिए ना। और कितनी नियमतें दी अल्लाह ने हमें, हम इन तउद्दू नियमत अल्लाह ला तुहसुहा, अगर तुम अल्लाह की दी हुई नियमतों को गिनो, गिन नहीं सकते लोगों, तो फिर शुक्र कैसे अदा कर सकते हो। फिर दिन रात भी तुम कहोगे ना अल्हम्दुलिल्लाह, तो शुक्र अदा नहीं हो सकता। इसीलिए दाऊद अलैहिस्सलाम ने अल्लाह ताला से क्या फरमाया था, या अल्लाह मैं तो तेरी एक नेमत का भी शुक्र नहीं अदा कर सकता, बेशुमार अनगिनत नेमतों का शुक्र कैसे अदा करूं, या अल्लाह मैं तो तेरा शुक्र अदा ही नहीं कर सकता एक नेमत का भी। तो अल्लाह ताला ने क्या फरमाया, दाऊद जब तुमने ये समझ लिया ना कि तुम मेरा शुक्र ही नहीं अदा कर सकते, तो ये भी मेरा शुक्र अदा करना। इंसान की तो ताकत ही नहीं है। ये हो गए अल्हम्दुलिल्लाह की कुछ बातें, अब अल्हम्द की बात। अच्छा, अब आते हैं लिल्लाह की तरफ। ली और अल्लाह, ली। अच्छा, यहां पर आप देखें अल्हम्दुलिल्लाह के अंदर एक और बात लिख लें। अल्लाह ताला ने ये नहीं फरमाया कि एक अमर के सीवे से अल्लाह ताला फरमा सकते थे कि हम्द करो अल्लाह की, हम्द करो अल्लाह की, ये नहीं फरमाया, हुक्म नहीं दिया, बल्कि क्या फरमाया, अलहम्द, तमाम तारीफ है ही अल्लाह के लिए। अगर अल्लाह ताला फरमाता हम्द करो अल्लाह की, तो क्या होता, एक हुक्म होता, कोई हम्द करता और कोई नहीं करता, ठीक है। तो अल्लाह ताला ने हुक्म नहीं दिया क्योंकि अल्लाह ताला बेनियाज, आपको तुम्हारी जरूरत नहीं है कि तुम करोगे ही हम्द तो फिर ही उसकी तारीफ होगी, वो नहीं इसका मोहताज है, ठीक है। दूसरा, जो अल्लाह ताला ने यहां पर अलहम्द का लफ्ज लेकर आया ना, याद रखिएगा, मैं आपको ग्रामर नहीं पढ़ा रही, लेकिन सिर्फ एक बात थोड़ी सी समझ लेंगे ना, तो बहुत इसकी ब्यूटी और ज्यादा आपके सामने आएगी। अलिफ लाम जब किसी लफ्ज के साथ लग जाता है ना, तो वो इसम होता है, ठीक है। इतना तो सबको पता है, इसम में जमाना नहीं होता, फेल जो होता है उसमें जमाना होता है, राइट। फेल में क्या जमाना होता है, या तो वो पास्ट टेंस होता है, प्रेजेंट टेंस होता है, फ्यूचर टेंस होता है, माजी, हाल, मुस्तकबिल, इनमें होता है ना फेल। इसम में जमाना कोई नहीं होता। अल्लाह ताला फेल भी नहीं लेकर आया, नहमदुलिल्लाह भी नहीं लेकर आया, हम हम्द करते हैं अल्लाह की, क्योंकि फेल टेम्परेरी होता है, इसम परमानेंट होता है। फेल टेम्परेरी कैसे होता है, या तो वो पास्ट में होगा कि कभी की थी तारीफ, या आज कर रहा है, या करूंगा, राइट। लेकिन इसम क्या है, परमानेंट हो रही है अल्लाह की तारीफ, अल्लाह लायक है तारीफ की, कोई करे या ना करे उससे उसको कोई फर्क नहीं पड़ता, क्योंकि वो है ही जात तारीफ के लायक काबिल, वो मोहताज नहीं है किसी की तारीफ का, ठीक है। तो समझ आ गई ना कि क्यों यहाँ पे फेल नहीं लाया गया बल्कि इसम लाया गया। ओके, फेल किसी फाइल का मोहताज होता है, कोई करेगा तो वो फेल वाके होगा ना। मैं कहूँ खाना पकाया, तो आप कहेंगे किसने पकाया, जाहिर है कोई काम हुआ है तो कोई करने वाला होगा ना। अगर हम यहाँ पे कह देते कि भाई हम तारीफ करते हैं, तो सारे तो हमारे ऊपर हो गया, हम तारीफ करेंगे तो हो गई, अगर हम नहीं करेंगे हम तो हमद ही नहीं होनी। नहीं, अल्लाह को तुम्हारी नहीं जरूरत, इसलिए फैक्ट इफेक्ट आया है कि यहाँ पे इस सारी तारीफ है ही अल्लाह के लिए। और फिर लिल्लाह आया, अल्हम्दुलि रब्बिल आलमीन भी आ सकता था, ठीक है। बिस्मिल्लाह में तो अल्लाह का नाम आ चुका है, तो अल्हम्दुलि रब्बिल आलमीन नहीं आया, अल्हम्दुलिल्लाह आया, क्योंकि अल्लाह का जो नाम है सिर्फ अल्लाह के लिए है, बाकी किसी और के लिए नहीं है, ना कोई भगवान, ना कोई ईसा अलैह सलाम, ना कोई उजैर अलैह सलाम, ना कोई ईश्वर, तो कोई जो जो बुद्धा, ना कोई इनमें से कोई अल्लाह नहीं है। कोई अल्लाह नहीं है, तो ये सारी तारीफ लिए अल्लाह की है। और मैंने आपको क्या बताया था, अल्लाह जो नाम है अल्लाह ताला का, वो उसका जाती नाम है, उसका सिफाती नाम नहीं है, जाती नाम है। और मैंने आपको इसके माने भी बताए थे, एक दफा उनकी दोबारा दोहराई कर देते हैं, क्योंकि अल्लाह ही का नाम ना समझा तो क्या समझा फिर, मैं किसको मानती हूँ, मेरा खुदा कौन है, मेरा रब कौन है, मेरा राजिक कौन है, मेरा मालिक कौन है, मेरा खालिक कौन है, सबका जवाब अल्लाह है। तो अल्लाह ही लफ्ज को ना समझे तो फिर समझा क्या आपने, सारी जिंदगी गुजर गई यही ना पता चला अल्लाह लफ्ज का मतलब क्या। तो मैंने आपको बताया था अली है यलहू, तो इसका मतलब क्या होता हैरान रह जाना, वो जात जो हैरान कर देती है। अली का एक और माना जजा फजा करना, यानी गिड़गड़ाना, रोना, जिसके सामने दुनिया रोती है, और एक अपने मसलों के लिए, परेशानियों के लिए उसके आगे रोता है। अलाहा का माना सकना है, सकून, यानी जिसकी जात, जिसका जिक्र सकून देता है, बंदा बेचैन होता है तो उसी का सिर्फ जिक्र ऐसा है जिससे सकून पा सकता है। लाहा यलीहू, इससे क्या निकलता है, बुलंद हो जाना। तो वो जात जो पूरी कायनात से बुलंद है, अर्श पे मुस्तवी है, और लाहा यलुहू छुप जाना, महजूब, छुपी हुई जात जिसको कोई देख नहीं सकता। अब इन्होंने क्या बनाए हुए हैं, कोई देवियां बनाई हुई है, कोई देवता बनाए हुए हैं, कोई दरगाहें बनाई हुई हैं, कोई कब्र की पूजा कर रहा है, कोई दरख्त की पूजा कर रहा है, कोई पत्थर की पूजा कर रहा है, कोई किसी चीज की पूजा कर रहा है। अल्लाह वो जात है जिसको कोई नहीं देख सकता, ये जितने बाकी हैं इन सबको देख सकती हैं आंखें, मगर अल्लाह नजरों से महजूब है, छुपा हुआ है। वो अपना दीदार उसी वक्त कराएगा जब लोग जन्नत में दाखिल हो जाएंगे। ठीक है, तो क्या समझ आया, जो जात हैरत ज़दा करते, जिसकी अजमत जलाल, जिसकी कुदरत, जिसकी सारी सिफात ऐसी है, इंसान जितना जितना पढ़ता जाता है ना, हैरान होती जाती है उसकी अकल कि अल्लाह तो कैसा अजीम है, अल्लाह तेरी जात कैसी है। फिर दूसरा मैंने आपको क्या बताया, जो सुकून जिसके आगे जजा फजा की जाती है। अगली क्या बात बताई, जिस जात से सुकून हासिल किया जाता है। अगली क्या बात बताई, जो बुलंद जात है। फिर और क्या बात बताई, छुपी हुई जात है। फिर वलाहा से भी है, यानी बच्चे का खौफ ज्यादा हो कि माँ की तरफ लपकना, तो सब मखलूक उसकी तरफ लपकती है जब बेचैन होती, जब खौफ ज्यादा होती है, जब मुसीबतों में होती है, परेशानी में होती है। और इलाह से भी है, यानी माबूद। सारे ही माने इसके अंदर है ना, तो जब हमने अल्लाह कह दिया ना, तो अल्लाह के अंदर मैंने आपको क्या बताया था, उसके तमाम सिफाती नाम आ गए। ये जब हमने कहा अल्लाह, तो गफूर कौन है, वो अल्लाह है, अल्लाह गफूर है, अल्लाह रहीम है, अल्लाह करीम है, अल्लाह रज़ाक है, अल्लाह अल-बदीअ है। ठीक है, तो सारे जितने सिफाती नाम है वो सब अल्लाह के अंदर मौजूद है। जब हमने अल्लाह कह दिया ना, तो समझ हमने सारे सिफाती नाम ले लिए, जितने अस्माए हुस्ना है सब ले लिए हमने। तो अल्लाह ताला ने अपना तारुफ अपने किस नाम से कराया, अल्लाह से। इससे पता चलता है कि ये अल्लाह ताला का नाम कितना अजीम है और कितने इसमें परफेक्शन है। इसीलिए अल्लाह ताला के इस नाम के साथ कोई ऐसा लफ्ज ना लगाया जाए जो उसके शान के लायक ना हो। अल्लाह रब्बुल इज्जत कह दें, अल्लाह ताला कह दें, अल्लाह सुबहाना हुआ ताला कह दें, अल्लाह करीम कह दें, अल्लाह रहीम कह दें, अल्लाह रहमान कह दें, لیکن اللہ میاں نہ کہیں, یا اللہ ایسا کوئی اور چیز جو ہم انسانوں کے لیے استعمال کرتے ہیں اس کو اللہ کے نام کے ساتھ نہ استعمال کریں ہم. گو کہ ہماری زبان پہ چڑھ چکا لیکن کوشش کے ساتھ جب بھی یاد آئے تو اس کو ہٹانے کی کوشش کریں اور اللہ تعالی کریں, اللہ سبحانہ تعالی, اللہ رب العزت. تو اب ہم دیکھیں پھر اللہ تعالیٰ کا یہ نام بھی کتنا زبردست ہوگا جس کے ساتھ اللہ تعالیٰ نے اپنے کلام کو سٹارٹ کیا ہے. تو الحمد کس کے لیے؟ للہ. اب نہیں کوئی اور کسی کو سمجھ سکتا کہ الحمد عیسیٰ علیہ السلام کے لیے, الحمد فلانے کے لیے, کیونکہ اللہ تو ایک ہی ہے, کسی اور کا نام اللہ ہے ہی نہیں, ہے نا. توحید آ گئی یہاں پہ, پوری توحید اس جگہ پہ آ گئی. اس سب تعریف کے لائق مستحق وہ ذات ہے جس میں ہر قسم کا کمال ہے, پرفیکشن ہے, کوئی کمی نہیں ہے, اور وہ اکیلا اس کا مستحق ہے. للہ, لی جب آیا نا, لی کا بھی آپ کو ترجمہ بتا دوں, لی کا ایک معنی لائق, اس لائق ہے, وہ اس کا مالک ہے. لی کے بہت سے ترجمے ہو سکتے ہیں, تو ایک معنی کیا ہے, یعنی اس کے لائق ہے, یعنی اس کا حق ہے, لام استحقاق کہتے ہیں اس کو, مستحق ہے وہ, وہ مستحق ہے اس کا, کوئی اور نہیں مستحق, وہ ڈیزرو کرتا ہے اس کو, کس کو؟ الحمد کو. ٹھیک ہے. اور لی اختصاص کے لیے بھی ہے, خاص ہونا, یعنی خاص اللہ کے لیے, مخصوص ہے اللہ کے لیے, اسپیسیفکلی فار اللہ. ٹھیک ہے. اور کیا چیز ہے, کیا چیز اسپیسیفکلی فار اللہ, یا اس کا حق ہے؟ حمد. وہ حمد جو کیسی ہے, ایک تو ساری کی ساری, دوسرے میں نے آپ کو بتایا یہ سب ہے تو مستقل, ٹھیک ہے, دوام ہے اس کے اندر, ٹیمپرری نہیں ہے. دیکھیں ابھی ہم دو کلمات سے آگے نہیں گئے, اور اس سے بھی آگے ہم بہت ساری باتیں کر سکتے, بہت سارا کچھ ہے اس کے اندر, لیکن وقت اتنا نہیں ہوتا, تو میں نہیں ہوں کہ آپ لوگ بھی تھک جائیں, تو ہم آگے چلتے ہیں. رب العالمین, رب, ایک ایک لفظ کو آپ دیکھیں, ایک ایک لفظ خوبصورت ہے. رب بھی اللہ تعالی کا وہ نام ہے جو کسی اور کے لیے نہیں ہو سکتا, بھلے لوگ کہتے رہے ہیں رب, سکھ لوگ بھی رب 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 بہت کہتے ہیں, لیکن جو رب کے معنی آج آپ سمجھیں گے نا, اس کے بعد آپ دیکھیں گے کہ یہ لفظ کسی اور کے اوپر آپ یوز کر ہی نہیں سکتے, کیونکہ جو اس کے اندر معنی ہے وہ کسی اور کے لیے ہو ہی نہیں سکتے. ٹھیک ہے, جب ہوں گے ہی نہیں تو پھر رب ان کے لیے کیسے یوز ہو سکتا ہے. نمبر ون معنی لکھیں, مالک, ماسٹر, آقا. ٹھیک ہے, آقا کیسے, جب ہم آقا کہتے ہیں, ماسٹر کہتے ہیں, تو اس کے ساتھ ہی آپ کو کسی اور کا خیال آتا ہے, غلام کا آتا ہے نا, آقا اور غلام. جیسے میں کہوں بیوی تو فوراً کیا مطلب آتا ہے, کچھ کہنے کی ضرورت ہوتی, بیوی اس کا ایک شوہر بھی ہے, نہیں, بیوی کا مطلب ہی ہے کہ اس کا شوہر ہے, رائٹ. ٹھیک ہے, ماں, یہ ماں ہے, تو اب کہنے کی ضرورت ہے اس کے بچے ہیں, نہیں, ماں کا مطلب ہی ہے کہ اس کی اولاد ہے. ٹھیک ہے نا, تو جب آپ آقا کہتے ہیں تو کیا سمجھ آتا ہے, اس کا کوئی غلام بھی ہے. ایک تو یہ بات اچھی طرح سمجھیں, ماسٹر, آقا, مالک, مالک بھی کہہ سکتے ہیں, آقا بھی کہہ سکتے ہیں, تو مالک کا کوئی نہ کوئی کوئی ملکیت ہوگی, کوئی اس کا غلام ہوگا, یا آقا کہیں تو اس کا کوئی غلام ہوگا. اسی پہلے میننگ, جو ابھی تو میں آپ کو اور بھی میننگز بتاؤں گی, پر پہلے لفظ سے ہی آپ کو پتا چل گیا کہ اللہ جو رب ہے اس کے کوئی غلام ہیں, اور وہ غلام کون ہے, کہ انسان کو پھر سمجھ آن جانی چاہیے کہ جب میں نے کہہ دیا کہ اللہ رب ہے میرا, اللہ تعالیٰ کی, اب یہ آگے نا, رب العالمین, الرحمن, الرحیم, مالک یوم الدین, یہ چار اللہ تعالیٰ کی سمجھنے صفات آ گئی ہیں.
کون کون سی, اب بتایا گیا نا اللہ کون, اللہ کون, اللہ اللہ کا تعارف کراؤ کون ہے اللہ, جس کی تم کہہ رہے ہو کہ ساری الحمد ہے وہ اللہ کون ہے؟ تو آپ کہتے ہیں وہ اللہ وہ ہے جو رب العالمین ہے, وہ اللہ وہ ہے جو رحمان ہے, وہ اللہ وہ ہے جو رحیم ہے, وہ اللہ وہ ہے جو مالک یوم الدین ہے. تو اللہ کا تعارف ہے یہ. تو جب آپ نے کہہ دیا رب, اب آپ کو سمجھ آ گئی رب کا معنی تو ہے آقا, تو سب سے پہلے ہی آپ سے یہ منوا لیا گیا کہ جب تم نے اللہ کو آقا اپنا مان لیا ہے تو پھر اس کا مطلب تم غلام ہو. اور یہی بات ہمیں سمجھ نہیں آتی ساری زندگی کہ ہم کسی کے غلام ہیں بھائی, ہم کسی کے غلام ہیں, ہم آزاد نہیں ہیں. غلام کیا ہوتا ہے؟ وہ آزاد تو نہیں ہوتا, اس کی اپنی مرضی ہوتی ہے غلام کی. نہیں, کبھی آپ نے غلامی کی باتیں پڑھی ہیں؟ غلام کیسے ہوتے تھے؟ ان کی اپنی مرضیاں ہوتی تھی, وہ کوشچن کر سکتے تھے اپنے آقا کو کہ تو یہ کیوں کر رہے ہو, وہ کیوں کر رہے ہو, یہ حکم تم نے کیوں دیا؟ نہیں, اس کی کوئی مرضی نہیں ہوتی تھی. مالک جو حکم دے گا غلام وہی کرتا ہے. تو پہلی آیت میں ہی آپ کو ماننا ہوگا کہ ہم غلام ہیں, کیونکہ اللہ رب العالمین ہے. عالمین میں کیا کیا آ گیا, عالمین میں کیا کیا آ گیا, عالم, عالم سارے یعنی جہان, جہان. اب آپ اس کے اندر, اس میں بہت ساری اور لمبی چوڑی ڈیفینیشن ہو سکتی ہے, مگر صرف آپ کو ایک بات بتا دوں, یہ عالم میں وہ سب کچھ آ جاتا ہے جو سوائے اللہ کے. لیں آپ گننے لگے سوائے اللہ کے کیا کیا ہے, کئی چیزوں کو تو ہم جانتے ہیں, کئیوں کو تو جانتے ہی نہیں. ہمیں کیا پتا دوسرے پلانٹس میں کون ہے کیا ہے. کبھی وہ کہتے ہیں ایلین ہیں بیٹھے میں, وہ جی ایلین آ گئے فلاں ہو گیا. بےچارے انسان جو ہیں وہ دور دور کے ستاروں سیاروں کی کھوج لگانے کی کوشش کرتے ہیں, وہاں پہ تو نہیں کوئی مخلوق ہے. ہمیں کیا پتا, ہمیں کچھ نہیں پتا, ہمیں تو فرشتوں کا بھی نہیں پتا کہ کس طرح سے وہ, کیا ان کی تعداد ہے, کدھر کدھر ہیں وہ موجود, ادھر اس وقت یہاں پہ کتنے بیٹھے ہوئے ہیں, کدھر اوپر نیچے جا رہے ہیں, ہمیں نہیں پتا نا. اور کتنی اللہ کی مخلوق اسی زمین پر ہے جس پہ ہم رہتے ہیں اور ہمیں اس کا علم نہیں ہے. اب سائنس دانوں کو بھی تھوڑا سا علم آیا, ہم جو عام لوگ ہیں جن کو اتنی سائنس کا بھی نہیں پتا, ان کو تو بالکل ہی نہیں معلوم. ٹھیک ہے, کتنی مخلوق سمندروں کے نیچے ہیں, روز ڈسکوریز ہوتی ہیں. آپ ڈسکوری چینل پہ دیکھ لیں, وہ آپ کو دکھاتے ہیں جی یہ ہمیں پتا چل گیا, آپ فلانی جگہ پہ ہیں, ایسی ایسی چیزیں دکھاتے ہیں کہ انسان کی عقل بھی دنگ رہ جاتی کہ یا اللہ یہ بھی تیری مخلوق ہے. یہاں پہ کون کون سے جنگلوں میں جا کے وہ دکھاتے ہیں, کون کون سی جگہوں پہ. ایک دفعہ میں نے دیکھا تو میں خود حیران ہو گئی کہ اللہ اکبر, ایسی تو چیزیں ہم نے کبھی بھی نہ دیکھی تھی. ہمیں زیادہ سے زیادہ ہمارے نزدیک اللہ کی مخلوق کیا ہے, زمین کی, زمین کے اوپر رہنے والی خشکی والی, وہ جو ہم زو میں دیکھتے ہیں, بچوں کو چڑیا گھر لے جاتے ہیں وہاں پہ دکھا دیتے ہیں, بس یہ اللہ کی مخلوق ہے, یہ جانور ہو گئے, یہ پرندے ہو گئے, بس نہیں, یہ نہیں ہے کافی. اسی زمین کے اوپر, میں سمندر کی نہیں بات کر رہی, خشکی کے اوپر اتنی اللہ کی مخلوق ہے کہ آپ کھوج لگانے لگے تو زندگی گزر جائے. پھر سمندروں کے نیچے کتنی ہیں, ظاہر ہے اس زمین کا دو تہائی, 2/3 جو ہے نا وہ سمندر ہے, پانی ہے. پانی کے نیچے ظاہر ہے مخلوق زیادہ ہے, اس کی گہرائیوں کو تو پانی, سمندر اتنے گہرے ہیں بعض جگہ پہ کہ ان کے اندر پہاڑ کھڑے ہو سکتے ہیں, اتنی گہرائی ہے. یہ سائنس ہی بتاتی ہے. اور کیا کیا مخلوق ہے وہاں پر ہم نہیں جانتے. وہ جو عالم, اسی لیے عالمین کہہ دیا گیا. ایک ایک چیز کا نام لینے کی ضرورت نہیں ہے, ایک ایک چیز کا نام لینا لگے تو پورا قرآن اسی سے بھر جائے. تو عالمین کہہ دیا گیا, جہان ہے, جہان تمام جہانوں کا. تو چڑیا ایک, وہ چڑیا کا ایک جہان ہے, چیونٹیوں کا ایک جہان ہے, کووں کا ایک جہان ہے, چیلوں کا ایک جہان ہے. اب مجھے تو سارے پرندوں کے بھی نام نہیں آتے, اب سارے پرندوں کے نام آپ گنتے جائیں. ہم کئی کئی دفعہ دیکھتے ہیں اپنے یارڈز میں باہر اتنے خوبصورت پرندے, کہتے ہیں اچھا یہ بھی ایک پرندہ تھا, یہی تو ہم نے کبھی نہیں دیکھا, اس رنگ کا بھی ایک پرندہ تھا. تو ہم تو پرندوں کے جہان کو جانتے ہی نہیں. ہر ہر جو اسپیشی ہے اس کا ایک جہان ہے نا. طوطوں کا ایک جہان, ان میں کئی طرح کے طوطے ہیں. اب اس طرح کئی طرح کے کیڑے ہیں, اس طرح کے کئی طرح کے حیوانات ہیں. شیروں کا ایک جہان, ایک بندروں کا جہان, ایک اور جتنے بھی آپ لگا لیں, سانپوں کا ایک جہان, پھر اسی طرح انسانوں کا ایک جہان جس میں کالے گورے سیاہ سفید سب انسان آ گئے. جنات کا ایک جہان, فرشتوں کا ایک جہان, اور پھر عالمین جو ہے نا, عالم کی جمع ہے. اور یہ ذوی العقول کے لیے آتا ہے. ذوی العقول مطلب کیا؟ وہ جو عقل والی مخلوق ہیں جن میں تین ہی سمجھی جاتی ہیں, انسان جن اور فرشتے. لیکن اس میں سات سپیشیز کیوں آ گئے؟ اس لیے کہ ان کو کہہ کر سب کو اس میں شامل کر لیا گیا, کیونکہ ٹاپ پہ تو یہی ہیں نا, جن کی پاس عقل ہے وہی ٹاپ پہ ہیں مخلوقات میں, انسان سب سے ٹاپ پہ ہے. اور پھر اور بھی جو عقل والے ہیں, اور پھر ان سے نیچے سارے جو جتنے بھی جاندار ہیں. تو بیسیکلی جتنے بھی مخلوقات ہیں وہ سب ان کا ایک ایک جہان ہے. پتھروں کا ایک جہان ہے, درختوں کا ایک جہان ہے, ستاروں کا ایک جہان ہے, سیاروں کا ایک جہان ہے. اب آپ سوچیں, اس سب سے پہلے جو میں نے آپ کو کیا بتائی, وہ رب ہے ان سب کا, ان سب کا ماسٹر ہے, ان سب کا آقا ہے, ان سب کا مالک ہے. سب اللہ کے غلام ہیں. اندازہ کریں, یہ رب العالمین کہنے کو دو لفظ ہیں لیکن بیونڈ آور امیجنیشن ہے. یہ کہاں کہاں تک اس کی ڈیپتھ ہے وہ ہم سمجھ نہیں سکتے, ہماری عقلوں سے بیونڈ ہے یہ بات. ٹھیک ہے, اب میں جو ایک ایک آپ کو تعریف بتاؤں گی نا رب کی, اس کو آپ نے العالمین کے ساتھ جوڑنا ہے تاکہ آپ کو پتا چلے کہ اللہ صرف رب الانسان نہیں کہا گیا ہے. پلیز اس کو چھوٹا نہ کریں, کنفائن نہ کریں, وہ رب ہے انسانوں کا, وہ میرا آقا ہے, وہ یہ باتیں کر کے چلو آگے چلو. نہیں, ہر ایک اس کا غلام ہے. اب وہ چاہے کوئی فرشتہ ہے, چاہے کوئی اولیاء اللہ ہے, چاہے کوئی نبی ہے, سب اللہ ہی کے غلام ہیں. سمجھ آ گئی بات؟ اچھا پھر دوسرا لکھیں, مالک آقا لکھ لیا نا, مالک آقا ایک ہی بات ہو گئی نا, ماسٹر. اپنے آپ کو پھر غلام سمجھیں پہلی تو یہ بات ہے. قرآن کھلتے ہی آپ کو پہلے ماننا پڑے گا کہ میرا اب عالمین میں میں اور آپ بھی تو ہیں نا, یا نہیں ہے؟ ہے نا, ہے نا. تو ہمارا ایک رب ہے, تو ہمارا ایک آقا ہے, ہم اس کے غلام ہیں. تو پہلے کنفیس کریں, اعتراف کریں, میں کسی کی غلام ہوں؟ اپنی عقل کی غلام نہ بنے. عقل میری ماسٹر نہیں ہے, میں اپنی عقل یا دل کی غلام نہیں ہوں. دل کر رہا ہے یہ کرنے کا, میرا دل نہیں کرتا اٹھنے کا صبح کو, دل نہیں کرتا نماز پڑھنے کا. تو آپ تو غلام دل کی بنی ہوئی, آپ نے تو کہا تھا کہ رب العالمین اللہ ہے. قرآن کھولتے ہی پہلا سبق ہی ہم تو بھول گئے. آگے تو ابھی چلنا ہے بھائی, آگے تو ابھی آئے گا. کیونکہ جو آقا ہوتا ہے وہ کوئی حکم دیتا ہے, غلام اس کو پورا کرتا ہے, رائٹ. اب جو غلام کہہ رہا ہے مجھے تو سمجھ ہی نہیں, مجھے پتہ ہی نہیں میرا آقا کہہ کیا رہا ہے, تو اس نے کیا غلامی کرنی ہے؟ اب ہم یہ قرآن کھول رہے ہیں تو ہم یہی تو سیکھنے لگے ہیں کہ میرے آقا کا حکم کیا ہے, میں اس کی غلام ہوں, مجھے کرنا ہے وہ سب کچھ جو جو آقا مجھے حکم دیتا ہے, اور میں کوسچن نہیں کر سکتی. ٹھیک ہے نا. تو اب ہم جب دیکھتے ہیں اس ریلیشن شپ کو, تو ہمیں اس بات کی سمجھ آ جاتی ہے کہ میں آزاد نہیں ہوں, میری زندگی ہے, میں جو مرضی کروں. کتنے لوگوں کو ایسے کہتے تھے سنا, میں کو کسی کے غلام ہوں؟ ہاں ہے آپ غلام, اللہ کے غلام ہے. میری مرضی, میری مرضی تو نہیں چل سکتی, غلام تو نہیں کہہ سکتا میری مرضی. اب کرنا وہی ہوگا, آپ نے مان جو لیا رب العالمین, کہتے جاتے منہ سے, میں خیال 100 دفعہ آپ نے یہ کلمات کہے ہوں گے, یا نماز میں کتنی دفعہ الحمدللہ رب العالمین آپ نے کہا ہے, کبھی یہ بھی سوچا ہے کہ میں غلام ہوں؟ میں پہنوں گی کس کی مرضی سے, अपनी मर्जी से पहनूंगी, कौन मुझे डिक्टेट कराएगा? मैं खाऊंगी अपनी मर्जी से, कोई मुझे नहीं कह सकता कि तुम ये खा सकती ये नहीं। मैं जागूंगी अपनी मर्जी से, अजान होती है तो होती रहे, आई डोंट केयर, मेरी मर्जी। मैं देखूंगी तो जो मेरा दिल चाहता है मैं वो देखूंगी ना, मुझे नहीं कोई कह सकता। मैं सुनूंगी तो हाँ, मेरा दिल करता है कि मैं ये चीजें सुनूं, अब मुझे नाम लेने की जरूरत नहीं, मैं सुनूंगी ये सब सुनूंगी क्योंकि मेरा दिल करता है, और मुझे कोई नहीं कुछ कह सकता। ये क्या है, गुलाम की बातें हो सकती हैं? फिर पहले तो आप ये फैसला कर लें, गुलाम है कि नहीं है, पहले तो ये यहाँ पे ही फैसला करें, फिर ही तो आगे कुरान में चलेंगे ना। अगर तो आप मानते हैं कि मैं गुलाम हूं तभी आप इस आयत पे ईमान लाए, अगर आपने पहले दिन ही कह दिया नहीं जी मैं नहीं गुलाम हूं, मेरी मर्जी, मैं जो मर्जी खाऊं, जो मर्जी पीऊं, जो मर्जी देखूं, जो मर्जी सुनूं, जैसा मर्जी पहनूं, जैसे मर्जी रहूं, जैसे मर्जी अपनी खुशियां करूं, जैसे मर्जी अपने गम करूं, मेरी मर्जी चलेगी, तो आपने तो पहले दिन ही डिक्लेयर कर दिया कि मैं तो गुलाम हूं ही नहीं। अब आप पढ़ते जा रहे हैं कुरान, रमजान में खत्म करते जा रहे हैं, और आपको यही नहीं पता अल्हम्दुलिल्लाह रब्बिल आलमीन का माना क्या है। बहुत सोचने की बात है ये हम सबके लिए। तो पहले कन्फेस करें, इतराफ करें, मैं गुलाम हूं, फिर हम आगे चलेंगे। मुझे अगर ये नहीं मानना ना तो जाओ फिर आजाद हो, फिर आजाद, ये काफिर भी आजाद हैं, वो जो और घूम रहे हैं किसको भी पूज रहे हैं वो भी आजाद हैं, सब है, सबने आजादी ली, सिर्फ मुसलमान कहता है कि मैं गुलाम हूं, मेरा रब अल्लाह है, रब्बुल आलमीन है अल्लाह, तमाम जहानों का रब है, तो मेरा भी तो वही रब है। ठीक है, अच्छा, अब जब आपने कह दिया कि वो आका है, पहला आपने रब में ये आ गया, नंबर टू लिखे रब के मानों में मुरब्बी, मुरब्बी मीन्स केयर टेकर, वो मेरा ख्याल करने वाला है, ख्याल करने वाला, जिसको हम कहते हैं पालने वाला, हम कहते हैं ना, हम रब का तर्जुमा क्या लिखते हैं, वो पालने वाला है तमाम जहानों का, तो वो मुरब्बी है, पालता है, केयर करता है, उसने पैदा करके छोड़ नहीं दिया बल्कि वो पालता है। और पालने की सिफत हम किसके साथ लगाते हैं, हम कभी ये नहीं कहते हमसाए पालते हैं, मेरी दोस्त पालती है, फला डॉक्टर है वो पालता है, हम किसके लिए कहते हैं पालता है, माँ पालती है, राइट, जब माँ पालती है कहते हैं तो पालती में क्या आता है, परवरिश करती है, पालती है, टेक केयर करती है, उसमें क्या क्या चीजें आती हैं, कुछ आप डिफाइन कर सकते हैं कि तो माँ पालने में क्या क्या करती है, सभी कुछ तो करती है, खिलाती भी है, पिलाती भी है, हिफाजत भी करती है, देखती भी है मेरा बच्चा सही ग्रो कर रहा है कि नहीं, देखती है मेरे बच्चे को कांटा भी ना चुभ जाए, देखती है मेरे बच्चे को तकलीफ ना पहुंचे, देखती है मेरे बच्चे को सर्दी गर्मी ना लग जाए, देखती है कि मेरा बच्चा हर तरह से एक हिफाजत में रहे, प्रोटेक्शन में रहे ना? तो मुरब्बी में वो आ जाता है, पालना, अल्लाह ताला पालता है तुम्हें, परवरिश करता है तुम्हारी, और इसमें एक मोहब्बत का आंसर भी आ जाता है, मोहब्बत भी देती है ना, जो पालने वाली जात होती है वो मोहब्बत करती है। अच्छा, फिर आगे सैयद इंचार्ज भी है वो, ठीक, अगला लिखे मुनाइम नेमते देने वाला, वो नेमते भी देता है, जो रब होता है ना वो नेमते भी देता है। अच्छा, वैसे आप दुनिया के आका देखें वो अपने गुलामों के ऊपर नेमते नहीं करते ना, उनको पालते हैं, तो सिर्फ पहला माना नहीं लिखने ना, ये सारे माने हैं इसके अंदर, तो वो नेमते देने वाला, उसने कितनी नेमते दी है, इसलिए कि वो रब है। अल-कय्यम, अल-कय्यम का मतलब है जो तुम्हें कायम रखने वाला है, यानी तुम्हारी एग्जिस्टेंस उसके बगैर कायम ही नहीं रह सकती। वो देखे ना, अब वो आपके दिल को चला रहा है तो आपका दिल चल रहा है, सांस को चला रहा है तो आपकी सांस चल रही है, वो आपको मेंटेन कर रहा है, सस्टेन कर रहा है, तो आप जिंदा हैं, अदरवाइज नहीं जिंदा रह सकते, यानी मेरे कयाम के लिए वो रब है, मेरा जो वजूद कायम है ना इस जमीन के ऊपर, वो इसलिए कि एक रब है जिसने इसको कायम किया हुआ है, वरना अदरवाइज पैरिश हो जाते, खत्म हो जाते बिल्कुल, ठीक है, वो ना कायम करे तो दिल चलेगा, दिल को मैं चला रही हूँ क्या या आप चला रहे हैं, हम तो अपने दिल के भी मालिक खुद नहीं, अपने जिस्म के मालिक खुद नहीं। कोई है जो चलाने वाला, कोई है जो हमारा सस्टेनर है।
ठीक है, तो इतने माने आ गए एक लफ्ज रब में, अब इस लफ्ज को लेके आलमीन में सब के साथ लगाएं, जितने जहान है उनके साथ लगाएं, चाहे वो परिंदे हैं, चाहे वो हशरात हैं, चाहे वो हैवानात हैं, चाहे वो मछलियां हैं, चाहे वो जिन्नात हैं, चाहे वो कुछ जितने भी जहान हैं, उन सब का रब अल्लाह है। क्या फिर अकल हैरान नहीं होती? तो अल्लाह की ये सारी हम्द क्यों है? क्यों है अल्लाह के लिए सारी हम्द? अब कोई पूछे क्यों अल्लाह के लिए क्यों है सारी हम्द? इसलिए कि वो रब्बुल आलमीन है। ठीक है, और कोई और रब्बुल आलमीन नहीं है। दिखाओ कोई और जो ये सब काम करता हो, जिनको भी कोई पूजता है, क्या उनमें से कोई भी ऐसा है जो जहानों को तो छोड़े, एक जहान या किसी एक फर्द को भी उसका रब बन सकता हो? नहीं। जो उसका खालिक भी हो, मालिक भी, आका भी हो, उसका उसकी पालता भी हो, उसका ओनर भी हो, उसको कायम भी रखता हो, उसको नेमतें भी बख्शता हो, ये तो कोई भी नहीं। एक फर्द के लिए भी नहीं, जहानों की कहां बात चली गई। ठीक है, तो बहुत बड़ा कलमा है जब हम रब्बुल आलमीन कहते हैं। इसीलिए जब हम दुआ करते हैं या रब्बुल आलमीन, अल्लाह तो सारे जहानों का मालिक भी है, पालने वाला भी है, उनको कायम रखने वाला भी है, उनके ऊपर नियमते देने वाला भी है, तो मेरे भी इस काम को कर दे। ठीक है, सुभानक अल्लाहुम्मा बिहमदिका नशहदु अन ला इलाहा इल्ला अंत नस्तगफिरुका व नतूबु इलैक।
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين